الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق ونودوا أن تلكم الجنة أورثتموها بما كنتم تعملون أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا وشفيعنا محمدًا عبده ورسوله أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم النبي أولى بالمؤمنين من أنفسهم وأزواجه أمهاتهم إن كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد تمام ناظرین و سامعین کو دل کی گہرائیوں سے السلام علیکم ورحمۃ اللہ وبرکاتہ سب سے پہلے معذرت خواہ ہوں کہ کل مشینری کی خرابی کے باعث ام المومنین سیدہ عائشہ رضی اللہ تعالی عنہا پر تفصیلی گفتگو آپ حضرات کے سامنے نہ آ سکی آج اپنی اسی قضا کو ادا کرنے کے لیے دوبارہ اسی موضوع کو آپ حضرات کے سامنے رکھنا چاہتا ہوں کہ میرا اپنا بھی اور آپ سننے والے دیکھنے والے حضرات کا بھی امہات المومنین کے بارے میں عقیدہ نظریہ جو ہمیں قرآن و سنت نے دیا ہے اللہ پاک ہمیں وہ نصیب فرما دے. میں شارٹ کٹ چلتا ہوا پانچ چھ آج میں نے ابواب منتخب کیے ہیں. پہلا باب ام المومنین سیدہ عائشہ رضی اللہ تعالی عنہا کا خاندانی پس منظر, آپ کا نام نامی. باب نمبر دو ہوگا آپ صلی اللہ علیہ وسلم کے ساتھ آپ کی شادی. نمبر تین ہوگا شادی کے بعد آپ صلی اللہ علیہ وسلم کی ام المومنین سے محبت اور ام المومنین سلام اللہ علیہا کی جناب نبی کریم علیہ الصلوۃ والسلام کے ساتھ محبت. پھر اس کے بعد ام المومنین سیدہ عائشہ رضی اللہ تعالی عنہا کا علمی مقام شریعت میں کیا ہے, پھر آپ کا زہد و تقویٰ ہے, پھر آپ کی سخاوت ہے, پھر آپ سلام اللہ علیہا کی برکتوں سے اس امت کو کیا ملا, اور پھر سیدہ سلام اللہ علیہا کی شان میں, بزرگی میں, پاک دامنی میں, طہارت میں قرآن پاک کی آیات کا نزول وہ کیسے ہوا, کیا ہوا, یہ مختصر سے میں باب آپ حضرات کے سامنے کھولوں گا. بس آپ حضرات سے دعا کی درخواست ہے کہ دعا کریں اللہ اس تھوڑے سے وقت میں مجھے خالصتاً اپنی توفیق سے کچھ کہنے کی توفیق دے, اور پھر اللہ آپ کو مجھے عمل کی توفیق کے ساتھ ساتھ امہات المومنین کی عظمت اور ان کی عزت پر اپنا عقیدہ اور ایمان بنانے کی توفیق نصیب کر دے. خاندانی نام آپ سلام اللہ علیہا کا عائشہ ہے. عائشہ کا معنی عیش والی, آرام والی, سکون والی، محبت والی، ادب والی، احترام والی۔ آپ صلی اللہ علیہ وسلم کے گھر میں آنے کے بعد جو آپ صلی اللہ علیہ وسلم کو آپ سے سکون ملا، آپ سے آرام ملا، آپ سے راحت ملی، آپ سے محبت ملی، وہ اسلامی تاریخ کا ایک بہت بڑا زرعی سنہری باب ہے، اور وہ ہماری بیٹیوں کے لیے، چونکہ بیٹیاں ماں کے نقش قدم پہ چلتی ہیں، ہماری بہنوں کے لیے آپ کی زندگی ایک قابل نمونہ ہے کہ آپ صلی اللہ علیہ وسلم کو سکون اور راحتیں آپ رضی اللہ عنہ نے کس طرح پہنچائی۔ نمبر دو، آپ کے ابا کا نام عبداللہ ہے، کنیت ابو بکر ہے، اور لقب صدیق بھی ہے اور لقب عتیق بھی ہے۔ میں صرف شارٹ کٹ چلتے ہوئے اتنا ضرور کہتا چلوں کہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، میری امت میں سورج کسی ایسے بہترین شخص پر سوائے ابو بکر صدیق کے کبھی طلوع نہیں ہوا، یہ میری امت کا سب سے بہترین شخص ہے۔ آپ کو رفیق نبوت بھی کہا جاتا ہے، آپ کو رفیق ہجرت بھی کہا جاتا ہے، آپ کو رفیق مزار بھی کہا جاتا ہے، آپ کو رفیق حوض بھی کہا جاتا ہے، آپ کو ہمراز نبوت بھی کہا جاتا ہے، آپ کو ہمدم نبوت بھی کہا جاتا ہے، اور آپ ہمراز نبوت ایسے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے ہمیشہ راز کی گفتگو، اور صحابہ کرام فرماتے ہیں جب آپ صلی اللہ علیہ وسلم مسجد نبی میں تشریف لاتے تو صحابہ کرام کی نگاہوں میں اتنی طاقت اور مجال نہ ہوتی کہ نگاہیں بھر کر چہرہ نبوت کا دیدار کر سکیں، صرف ان دو آدمیوں کی نگاہیں ایسی ہوتی تھیں جن میں سے ایک ابو بکر صدیق ہیں اور ایک جناب فاروق اعظم رضی اللہ تعالیٰ عنہ ہیں، کہ ان کی نگاہیں نبوت کی نگاہوں سے ٹکراتی اور پھر نظروں نظروں، نگاہوں نگاہوں ہی میں کوئی ایسا سلسلہ اتصال کا ہوتا، گفتگو کا ہوتا، کہ مسکراہٹیں ادھر بھی بکھر جاتی اور مسکراہٹیں ادھر بھی بکھر جاتی۔ وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ، یہ جو قرآن کی آیت ہے کہ آپ نے اپنی نظروں سے ان کو دور نہیں کرنا، جہاں اور صحابہ اکرام رضوان اللہ تعالیٰ اجمعین کے بارے میں یہ خوشخبری ہے، وہیں سب سے زیادہ یہ خوشخبری ان دو حضرات کے لیے۔ آپ صلی اللہ علیہ وسلم کے اس دنیا سے پردہ فرما جانے کے بعد صرف اور صرف آپ ہی کی ذات ایسی تھی جناب صدیق اکبر کی کہ جن کو خلیفہ رسول کا لقب ملا ہے، باقی خلفاء راشدین تو ہیں لیکن خلیفہ رسول ہونے کا لقب اور منصب صرف اور صرف حضرت ابو بکر صدیق کو ملا ہے۔ صدیق ان کو اللہ نے لقب دیا ہے، عتیق ان کو، عتیق کا معنی ہے جہنم سے آزاد، یہ لقب زبان نبوت سے ملا ہے۔ زبان نبوت سے کہا گیا کہ یہ جہنم سے آزاد، اور زبان الہی سے کہا گیا کہ یہ اس دھرتی پر سب سے بڑا سچا ہے، اور قرآن نے بھی کئی جگہ اسی جملے کو استعمال کیا ہے، والذی جاء بالصدق وصدق به، ایک وہ ہے جو سچ کو لایا، ایک وہ ہے جس نے سچ کی تصدیق کی ہے۔ سچ کو لانے والے حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم ہیں، اور سچ کی تصدیق کرنے والے جناب صدیق اکبر رضی اللہ تعالیٰ عنہ۔ آپ صلی اللہ علیہ وسلم کے ساتھ خاندانی رشتہ بھی ساتویں درجے میں جا کر آپ صلی اللہ علیہ وسلم کے دادا اور جناب ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے دادا ایک ہو جاتے ہیں۔ جناب صدیق اکبر بنو تمیم، یہ قریش کا قبیلہ ہے جس سے آپ کا تعلق ہے۔ ام المومنین سیدہ عائشہ رضی اللہ تعالیٰ عنہ کی اماں کا نام ام رومان ہے، ان کا بھی آپ صلی اللہ علیہ وسلم کے ساتھ خاندانی رشتہ کنانا پر جا کر جڑتا ہے، جن کے بارے میں آپ صلی اللہ علیہ وسلم کے ارشاد ملتا ہے کہ بنو اسماعیل میں سے اللہ پاک نے سب سے بہترین بنو کنانہ کو منتخب کیا ہے، اور پھر بنو کنانہ سے اللہ پاک نے قریش کو منتخب کیا ہے، اور قریش میں سے اللہ پاک نے بنو ہاشم کو منتخب کیا ہے، اور بنو ہاشم سے اللہ پاک نے مجھے پیدا فرمایا ہے، یہ آپ صلی اللہ علیہ وسلم کا قول ہے۔ یہ وہی بنو کنانہ ہیں جو بنو اسماعیل سے اللہ پاک نے جن کو چنا۔ یہ ام رومان بنو کنانہ سے تعلق رکھتی ہے۔ آپ صلی اللہ علیہ وسلم کے ایک ارشاد حدیث کی کتابوں ملتا ہے، آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، وہ حور العین جس کا ذکر اللہ پاک نے قرآن پاک میں کئی جگہ فرمایا ہے کہ جنت میں حور عین ہوں گی، تو آپ صلی اللہ علیہ وسلم نے ان کی اماں کے بارے میں ارشاد فرمایا، جس نے دنیا میں جنت کی حور عین دیکھنی ہو وہ جناب ام رومان کو دیکھ لے، جو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی اماں۔ اور یہ خاتون بھی ان خوش قسمت خواتین میں ملتی ہیں کہ جن کے دفن کے بعد، ان کا انتقال سن 6 ہجری میں ہوتا ہے، جنت البقیع میں یہ دفن ہوتی ہیں، اور آپ صلی اللہ علیہ وسلم ان کی قبر پر کھڑے ہو کر ان کی بخشش کی دعا مانگتے ہیں، اور دعا میں یہ الفاظ کہتے ہیں کہ اللہ، اس آنے والی خاتون نے جو قبر میں آ چکی، تیری راہ میں اور تیرے نبی کے دین کی راہ میں بڑی مشکلات کو سہا ہے، اللہ پاک اس کی اگلی جہان کی مشکلات کو آسانیوں میں تبدیل کر دے۔ تمام صحابیات میں، تمام امہات المومنین میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ خوش قسمت ملتی ہیں کہ جن کی اماں بھی آپ صلی اللہ علیہ وسلم کی صحابیاں ہیں، اور جن کے ابا بھی آپ صلی اللہ علیہ وسلم کے سب سے بڑے صحابی اور دوست ہیں، جن کے دادا بھی، جن کی دادی بھی، جن کے بھائی بھی، جن کی بہنیں بھی، اور جن کے آگے بھتیجے بھی، اور جن کے آگے بھانجے بھی، یہ سارے کا سارا خاندان صحابیت رسول کے شرف سے اللہ پاک نے سب کو ہمیشہ ہمیشہ کے لیے اللہ پاک نے چنا۔ اور اس پر حدیث بھی ہے، آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جس طرح اللہ پاک نے قریش میں سے بنو ہاشم کو چنا، بنو ہاشم سے مجھے چنا، پھر اللہ پاک نے انسانوں میں سے بھی کچھ لوگ ایسے چنے جن کو اللہ نے میرا صحابی بنایا، اور کچھ ایسے چنے جن کو اللہ نے میرا رشتہ دار بنایا، اور کچھ ایسے چنے کہ جن کو اللہ نے میرا سسر بنایا، اور کچھ ایسے بھی چنے کہ جن کا میں سسر بنا۔ اب انہی استفائی صفات کو دیکھتے ہوئے معلوم ہوتا ہے کہ آپ صلی اللہ علیہ وسلم کی ازواج مطہرات کو بھی آپ صلی اللہ علیہ وسلم کی شان کے مطابق اللہ نے چنا ہے۔ یہاں ایک بات کہہ کے میں آگے چلوں، امہات المومنین کو جہاں اور شرف ملے ہیں، وہاں دو تین شرف ایسے ہیں جو شاید آدم علیہ الصلوۃ والسلام سے لے کر قیامت تک کسی کے نصیب میں نہیں آئے۔ سب سے پہلا شرف کہ آپ صلی اللہ علیہ وسلم کی ازواج مطہرات کو ایمان والوں کی ماں کہا گیا ہے، کہ یہ ایمان والوں کی مائیں ہیں۔ النبی اولا بالمومنین من انفسہم وازواجہ امہاتہم، یہ ایمان والوں کی مائیں ہیں۔ یہاں ایک بات دل لگتی ہے کہتا چلوں، یہ وہ مائیں ہیں جن کو اللہ نے ماں کہا ہے ہماری، ایک ہماری وہ مائیں جن کی کوکھ سے ہم جنم لیتے ہیں، بچپن میں ہمیں تعارف ہوتا ہے کہ یہ ہماری ماں ہیں، یہ تمہاری ماں ہے، ہمیں بتایا جاتا ہے، ہم اس کے ساتھ اٹیچ ہوتے ہیں۔ لیکن ممکنات میں سے ہے کہ کبھی کبھی ہماری اس ماں پر بھی شک ہو سکتا ہے جن کی کوکھ سے ہم جنم لیتے ہیں، یہ 1-2% کی بات ہے۔ اور جس کو اللہ ہماری ماں کہے، اس کے بارے میں ذرہ برابر بھی شک و شبہ کی گنجائش نہیں۔ دنیا کی لاکھوں کروڑوں مائیں ان ماؤں کی جوتی کی خاک پہ قربان جن کو اللہ ہماری ماں کہتے، اور ہماری ماؤں کو بھی جس طرح اللہ پاک نے نبیوں کو چنا ہے، ماؤں کو بھی چنا ہے۔ آپ صلی اللہ علیہ وسلم کے گھر میں جتنی ہماری مائیں آئیں، سب چنی ہوئی آئی ہیں، سب کو اللہ نے چنا ہے۔ उनमें से कुछ ऐसे भी हैं कि जिनके निकाह भी अल्लाह ने पढ़ा दिए थे, और बाकी जो हैं उनके निकाहों में अल्लाह की मर्जी थी। कुरान में अल्लाह कहते हैं हमने चुन के आपके घर में भेजी। दुनिया में हर मर्द को बीवी का तलाक का इख्तियार है, लेकिन अल्लाह पाक ने जो आप सल्लल्लाहु अलैहि वसल्लम के घर में हमारी माएं बन के आ गईं, कुरान ने कहा मेरा नबी जब भेजने वाला मैं हूं तो इनको तलाक का हक भी मेरे पास है, आपके पास तलाक का हक भी नहीं है। आप ना इनको बदल सकते हो, ना इनकी जगह दूसरियों को ला सकते हो, ना आप इनको तलाक दे सकते हो। ये सूरह अहज़ाब में 22वें सिपारे में ये पूरी तफसील मौजूद है। और दूसरा सिफ्त इन माओं के लिए जो कुरान कहता है, या निसान नबी ये लस्तुन्न का अहद मिनन निसा, ये अजीब अजमत और शान है हमारी इन माओं की। अल्लाह कहते हैं, अल्लाह अल्लाह, इस जुमले को याद रखिएगा, ए मेरे नबी के घर में बीवियां बन के आने वाली औरतों, तुम्हारी जैसी मैंने दुनिया में पैदा ही नहीं की। जहान में तुम्हारे मुकाबले की औरतें नहीं हैं, जहान में नहीं है। जब उसने पैदा ही नहीं की तो कहां से आएंगी। हजरत आसिया का जिक्र मिलता है, हजरत मरियम का जिक्र मिलता है, कोई शक नहीं, लेकिन वो अपने अपने वक्त की खवातीन से मुमताज थी दर्जे में। इनके बारे में कहा गया लस्तुन्न का अहद मिनन निसा, तुम्हारे जैसी है ही कोई नहीं। और नंबर तीन जो इनकी शान का एक तुर्रा इम्तियाज है, वो बड़ा अजीब व गरीब है, कि कुरान पाक में जहां और नबियों की बीवियों का जिक्र हुआ या खवातीन का जिक्र हुआ तो उनके लिए निसा का जुमला भी इस्तेमाल हुआ, इमरा का भी जुमला इस्तेमाल हुआ, फतायात का लफ्ज भी इस्तेमाल हुआ। हमारी इन माओं के लिए एक दो जगह तो निसा का लफ्ज आया है, वरना कुरान पाक ने जहां भी इनका जिक्र फरमाया अदबो एहतराम और मोहब्बत के उस अजीब मेयार को बयान किया गया कि उनके लिए अजवाज का सीगा इस्तेमाल हुआ, जो जमा है जौजा की, जौज जौजा अजवाज। ये वो हुरूफ हैं जो हम मिसल हैं मर्तबे में, शक्ल में, सूरत में, दर्जे में। गोया के कई बार कुरान ने इनके लिए अजवाज का लफ्ज इस्तेमाल करके कहा कि अजवाज उस जोड़े को कहते हैं जो अपने उस जोड़े के साथ मुमासिलत रखता हो, मुतशाबेहत रखता हो, तशाकुल सूरत बराबर की रखता हो। शायद इसलिए कुरान ने कहा तय्यबात लित्तय्यबीन व तय्यबून लित्तय्यबात, पाकीजा औरतों के लिए पाक मर्द होते हैं, पाक मर्दों के लिए पाक औरतें होती हैं। जिस तरह तहारत में, पाकीजगी में नबूवत का मकाम है, उसी तरह नबी के घर वाल में, घर में आने वालियों का भी तहारत और पाकीजगी में, पाकीजगी में ये बराबर का मकाम है। और कुरान ने एक जगह तो ईमान वाली औरतों को ईमान वाले मर्दों का लिबास करार दिया है कि मर्द उन औरतों का लिबास है, औरतें मर्दों का लिबास है, जिससे मालूम होता है कि ये अजवाज मुतहरात जहां तहारत में, पाकीजगी में बराबरी का दर्जा रखती हैं, वहीं इनकी ये शान भी है कि ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम का लिबास है और हुजूर सल्लल्लाहु अलैहि वसल्लम इनका लिबास है। लिबास जिस्म के साथ जुड़ा हुआ होता है, और आजकल तो लोग लिबास ही ऐसा बनाते हैं जो बिल्कुल ऐसा टच हो जिस्म के साथ कि जिस्म में और लिबास में कोई दूरी ना हो, लिबास में और जिस्म में कोई दूरी ना हो। तो यहां जो कुरान कहता है हुन्ना लिबासुल्लकुम वअन्तुम लिबासुल्लहुन, ये अजमत का वो मीनार है जो महातुल मोमिनीन के लिए है। अच्छा, यहां अजवाज मुतहरात को उम्महातुल उम्मा नहीं कहा गया कि ये उम्मत की माएं हैं, उम्महातुल मोमिनीन का जुमला इस्तेमाल हुआ। उलमा ने लिखा है कि चूंकि उम्मत में तो काफिर भी हैं, ایک امت ماننے والی ہے ایک امت نہیں ماننے والی. تو امہات المومنین ایمان والوں ہی کی مائیں ہیں, اور ایمان والے ہی میرے اس جملے پہ غور کیجئے گا, میں بڑی دور کی بات کر رہا ہوں, ایمان والے ہی ان اپنی ماؤں کی عزت احترام ادب کرتے ہیں اور ان کے آگے ان کی شرم سے نگاہیں جھکی رہتی ہیں, اس لیے کہ یہ مائیں ہیں. اچھا, پھر ماؤں کا بھی یہ عجیب درجہ ہے کہ دوسری ماؤں کی وراثتیں تقسیم ہوتی ہیں. اولاد ہو لیکن خبردار, کبھی یوں نہ کہنا کہ ہم ان ماؤں کی بھی وراثت کے حقدار ہیں. ہاں, ماں سے پردہ نہیں ہوتا, لیکن یہ وہ مائیں ہیں درجے میں کہ اولاد کبھی یوں نہ سمجھے کہ ان کا ہم سے کوئی پردہ نہیں ہوگا. ان کے پردے کا مقام اپنا ہے, ان کی عظمتیں اور شان اپنی ہیں. یا ایھا النبی قل لازواجک وبناتک ونساء المؤمنین یدنین علیہن من جلابیبہن. پردے کی آیات تو اللہ پاک نے نازل ہی انہیں کے لیے کی تھی, یہ پردے کی عظمت تو آئی ہی انہیں کے لیے تھی. پھر آگے ایک اور بڑی عجیب بات ہے, علماء کی بات ہے کہ یہ امہات المومنین مومن مردوں کی مائیں ہیں, کیا مومن عورتوں کی بھی مائیں ہیں کہ نہیں؟ تو اکثریت علماء کا قول یہی ہے کہ دیکھیں, ایمان والوں میں ایمان والیاں بھی شامل ہیں. اللہ پاک ایمان والوں کے پردے میں چھپا کر ایمان والیوں کا ذکر کرتا ہے, یہ ایمان والیوں کی بھی مائیں ہیں, یہ سب کی مائیں. آئیے, آپ صلی اللہ علیہ وسلم کی زندگی کا, مکے کی زندگی کا جو زمانہ نبوت ہے وہ 13 سال کا ہے. 10واں سال آپ کے زمانہ نبوت کا, اس کو مورخین اور محدثین نے عام الحزن کا نام دیا ہے کہ وہ آپ صلی اللہ علیہ وسلم کی زندگی کا سب سے بڑا حزن والا, غم والا, پریشانی والا سال تھا. کہ اس سال میں ام المومنین سیدہ خدیجۃ الکبریٰ سلام اللہ علیہا کا سانحہ ارتحال ہوتا ہے, وہ اس دنیا سے اگلے جہان کو سدھار جاتی, جو آپ صلی اللہ علیہ وسلم کی سب سے بڑی ہمدم, رفیق, ساتھی, جن کے بارے میں آپ صلی اللہ علیہ وسلم نے خود فرمایا, جب ساری دنیا میرا انکار کر رہی تھی ایک خدیجہ تھی جو میرا اقرار کر رہی تھی. لوگ کہہ رہے تھے کہ اس کو گھر سے نکالو, وہ کہہ رہی تھی نکالنا کیا, میں نے اپنے گھر کا اس کو مالک بنا دیا. جن کو آپ صلی اللہ علیہ وسلم اپنی موت تک نہیں بھولے, ہر خوشی کے موقع پر, ہر موقع پر ان کو اور ان کی سہیلیوں کو اور ان کے دوستوں کو یاد رکھا ہے. میں تفصیل میں نہیں جاتا, بات میری لمبی ہو جائے گی. جناب ابی طالب جو حضرت علی کے والد گرامی ہیں, نام ان کا عبد مناف ہے, طالب ان کے بیٹے تھے, کنیت جن کے ابو طالب چلتی, جنہوں نے ہر قدم قدم پر آپ صلی اللہ علیہ وسلم کے ساتھ صاحبان کی طرح زندگی گزاری. ان کے ایمان کی تفصیل میں بھی میں نہیں جاتا, تھا نہیں تھا یہ علماء کا کام ہے. ان کا سانحہ ارتحال بھی اسی سن 10 نبوت کا جو 10واں سال ہے اسی میں ہوتا. پھر اسی سال آپ صلی اللہ علیہ وسلم دعوت ایمان کے لیے طائف کا سفر کرتے, اور طائف والوں نے پتھر مار مار کر میرے پاک نبی صلی اللہ علیہ وسلم کا لہو لہان کر دیا تھا, سوائے ایک غلام کے اس طائف کے سفر میں کوئی بھی ایمان لانے کو تیار نہیں ہو. بلکہ عجیب و غریب مذاق کی باتیں کہیں, جوتیاں مبارک بھی لہو سے تر ہو گئیں, بے ہوشی کے حالت میں آپ صلی اللہ علیہ وسلم گھاٹیوں میں گر گئے. غم کا سال تھا. میرے پاک نبی صلی اللہ علیہ وسلم کے ان غموں کو مٹانے کے لیے اللہ نے ایک انعام تو یہ کیا کہ آپ کو معراج کا سفر کرایا. کہتے ہیں کہ غم زدہ آدمی اگر کسی اچھی جگہ کا سفر اسے کرا دیا جائے, ہو سکتا ہے کہ اس کا غم دور ہو جائے. تو اللہ پاک نے اپنے محبوب کے ان غموں کو دور کرنے کے لیے حضور پاک صلی اللہ علیہ وسلم کو معراج کا سفر کرایا. اور پھر ایک دن खौला बिनत हुकैम हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आती हैं, अर्ज़ की खतीजा का इंतकाल हो गया, आप गमगीन हैं, मुझे पता है हालात क्या हैं, अगर आप इजाज़त दें तो कहीं आपके रिश्ते की बात करूं। इरशाद फरमाए कहाँ करोगी, कहा एक सौदा बिनत जमा बेवा है, अगर आप इजाज़त दें तो मैं बात करूँ, और एक आपके सबसे बड़े दोस्त अबू बकर सिद्दीक की बेटी आयशा है, अगर आप कहें तो मैं बात करूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने दोनों जगह बात करने का उनको इख्तियार दिया। हजरत सौदा ने सुनते ही हाँ कह दी, बाप ने भी मुखालफत की, भाइयों ने भी मुखालफत की, हत्ता कि वो ही भाई बाद में ईमान लाए तो रोते थे, हाय मैंने उस दिन मुखालफत क्यों की। देखें गमगुसार बीवी चली जाए, खुशकिस्मत बंदा है जिसको दुनिया में गमगुसार बीवी मिल जाए। आप सल्लल्लाहु अलैहि वसल्लम ने भी इरशाद फरमाया कि दुनिया में अल्लाह की नेमतों में से सबसे अच्छी नेमत अच्छी गमगुसार बीवी है। अगर मैं दुनिया की चीज़ों में से बात चीज़ों को पसंद करूं तो तीन चीज़ें मेरी पसंदीदा हैं, और एक ये है कि गमगुसार बीवी हो जिसके माथे में खावंद की मोहब्बत के अनवार भी झलकते हों और जिनकी निगाहों में खावंद की इज्जत और हया के दरिया बहते हों, और दूसरा हजरत आयशा रदी अल्लाह तआला की तरफ भी पैगाम दिया गया। हजरत उम्मे रुमान ने पैगाम लाने वाली से यूं कहा कि अबू बकर सिद्दीक से कहीं आयशा के रिश्ते की बात इब्ने अदी ने कर रखी है अपने बेटे के लिए, और जबान जहां हो जाए हाँ उधर से हमें जवाब लेने दो, हाँ या ना में जो आता है फिर आपको जवाब देंगे। आखिर उनकी तरफ से जल्दी ही, यह रजाए खुदामंदी है, जल्दी ही जवाब आता है दूसरे दिन ही कि हम अपने बेटे का रिश्ता तुम्हारे घर में नहीं कर सकते, इसलिए कि तुम बेदीन हो गए, तुमने मक्के वालों का दीन छोड़कर तुमने मोहम्मद के दीन को कबूल किया सल्लल्लाहु अलैहि वसल्लम, हमारी तरफ से रिश्ते का इनकार है, इनकार हो जाता। अब जनाब अबू बकर सिद्दीक रजी अल्लाह तआला ने भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम की परेशानियों को, यार गार हैं, हमदम हैं, पहला मुसलमान है, पहला साथी है आप सल्लल्लाहु अलैहि वसल्लम का, कैसा बाप है जो खुद भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम से अपनी बेटी के रिश्ते की बात करता है, और जानता भी है उसकी उम्र कितनी है, इनकी उम्र कितनी है। आजकल हर माँ बाप बेटी के और होने वाले दामाद की उम्र को देखता है, तभी उम्र तकाजे सामने रखे जाते हैं, कहीं हमारी बेटी जवानी में बेवाना हो जाए, जोड़ देखा जाता है, और यहां तो जोड़ वो है जो अल्लाह बना रहा है कि यहां जौज और जौजा का जो जुमला इस्तेमाल हो रहा है ये तो अल्लाह का इस्तेमाल, अल्लाह इस्तेमाल कर रहे हैं ना, ये तो अल्लाह की मर्जियात शामिल हो रही हैं कि इस दुनिया में कौन इस काबिल है जो नबी के बिस्तर पे आए। सैयदना उस्मान गनी रदी अल्लाह तआला का एक कॉल मिलता है, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरे माँ बाप कुर्बान हो जाएं, मैंने आपके जिस्म पर कभी मच्छर को मक्खी को बैठते नहीं देखा, तो आपके बिस्तर पर भला गंदी कैसे आ सकती हैं, आपके बिस्तर पर भी वही आ सकती हैं जैसे आप पाक हैं, ताहिर हैं, तय्यब हैं, इसी तरह आपके बिस्तर पर भी वही आ सकती है जो तय्यबा हो, ताहिरा हो, पाकीजा हो। सिद्दीका बिनते सिद्दीक, अतीका बिनते अतीक, मखदूमाए कायनात। अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम खुद फरमाते हैं हदीस में कि कई दफा रात को ऐसा हुआ ख्वाब के अंदर जिब्राइल अमीन एक गुड़िया की सूरत में एक तस्वीर मेरे सामने लाते रहे कि अल्लाह ने अर्श पर इसे आपके लिए पसंद फरमाया है, आप इसे पसंद फरमाएं, आप इसे पसंद फरमाएं। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी दुआ मांगा करते थे, नौजवानों यह दुआ आपके लिए भी है कि अल्लाह बीवी ऐसी दे जो सिर्फ दुनिया में नहीं बल्कि जन्नत में भी हमारी साथी हो। आप सल्लल्लाहु अलैहि वसल्लम दुआएं करते थे, क्यों ना करते, इसलिए कि अल्लाह ने तलाक का हक ले रखा था। अब दुआएं यही मांगी जाती थी कि बीवियां ऐसी हों जो जन्नत में भी साथ हों। अब जहां जन्नत में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का मकाम मकाम महमूद होगा, जो सबसे बुलंदोबाला मकाम महमूद है, تو آپ صلی اللہ علیہ وسلم کی ازواج آپ کی بیویاں امہات المومنین ہماری مائیں بھی اسی جگہ پہ ہوں گی. بعض علماء نے امہات المومنین کو حضرت ابو بکر صدیق، حضرت عمر، حضرت عثمان و علی رضوان اللہ المجمعین سے بھی بلند درجہ دیا ہے، اس لیے کہ یہ جنت میں حضور کے ساتھ مقام محمود پہ نہیں ہوں گے بلکہ جنت میں حضور پاک صلی اللہ علیہ وسلم کے ساتھ ازواج مطہرات ہوں گے. اب آپ صلی اللہ علیہ وسلم نے جبریل سے بھی کہا جو اللہ کو پسند ہے وہ مجھے پسند ہے. اب یوں نبوت کے 10ویں سال شوال کے مہینے میں، بعض علماء نے حضرت سودا کا نکاح پہلے بیان کیا ہے، بعد نے حضرت عائشہ کا پہلے بیان کیا ہے، لیکن صحیح روایات یہی ملتی ہیں سیرت مصطفیٰ کے مطابق کہ حضرت سودا کا نکاح پہلے ہوا. شوال کے مہینے میں نبوت کے 10ویں سال میں مکے ہی میں ام المومنین سید عائشہ رضی اللہ تعالیٰ عنہ کا حضور پاک صلی اللہ علیہ وسلم سے نکاح ہو جاتا. آپ ام المومنین کے منصب پر سرفراز ہو جاتی. پھر سفر ہجرت میں مشہور واقعہ ہے، کھانا پینا جو غارے ثور میں جاتا تھا، کھانا بنانا، بنوانا، باندھنا، بندھوانا، ان خدمات میں بھی ام المومنین سید عائشہ رضی اللہ تعالیٰ عنہ کا ذکر خیر ملتا ہے. اب آپ صلی اللہ علیہ وسلم غار ثور سے مدینہ ہجرت فرما کر تشریف لے جاتے ہیں حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے ساتھ. جب آپ وہاں پہنچتے ہیں تو پھر آپ حضرت زید بن حارثہ اور حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ اپنے غلام حضرت رافع کو مکے صرف اس غرض سے مدینہ سے بھیجتے ہیں کہ حضرت ابوبکر صدیق کے گھر والوں کو بھی اور جناب نبی کریم علیہ الصلوۃ والسلام کی بنات مطہرات کو بھی مدینہ لایا جائے. اب یہ دونوں مدینہ کے لیے لینے آتے ہیں اور اب یہ قافلہ مدینہ کی طرف مکے سے رواں دواں ہوتا. ایک واقعہ چھوٹا سا حضرت ام رومان سے مروی ہے کہ راستے میں ایک ہی اونٹ پر میں اور حضرت ایسا سوار تھی کہ راستے میں وہ اونٹ بھاگ نکلا اور ایسا بھاگا قریب تھا کہ ہم ابھی گریں اور مریں، ابھی گریں اور مریں، باقی سارے اونٹوں سے الگ تھلگ نہ جانے کہاں چلا گیا. اور میرے منہ سے اس خوف کے وقت ایسا نکلا، ہائے میں نے تو عائشہ کو نبی کی بیوی بنانا تھا، ہائے میری بیٹی نے تو حضور صلی اللہ علیہ وسلم کی گھر والی بننا تھا، میں نے اس کی رخصتی کرنی تھی، رخصتی سے پہلے ہی شاید معلوم ہوتا ہے کہ ہم ماں بیٹی آج دونوں اس دنیا سے چلی جائیں. اتنے میں غیب سے ایک آواز آئی، اونٹ کی مہار کو چھوڑ دو. ہم نے اونٹ کی مہار کو چھوڑ دیا، اونٹ کھڑا ہو گیا. اب ایسا کھڑا ہو کے چلنا لگا کہ خود بخود ہی دوسرے اونٹوں کے ساتھ جا ملا. مدینے پہنچے، ہجرت کا پہلا سال آیا، شوال کا مہینہ آیا، ام المومنین سید عائشہ رضی اللہ تعالیٰ عنہ کی رخصتی ہوتی. میری بہنوں، میری بیٹیوں، یہاں ایک بات کہتا چلوں، نکاح بھی شوال میں ہوا، رخصتی بھی شوال میں. یہ جو ہمارے ہاں وہم زدہ خواتین ایک وہم کی بات کرتی ہیں نا، دو عیدوں کے درمیان میں شادی نہیں کرو، مصیبتیں آ جاتی ہیں، بلائیں آ جاتی ہیں، وہ شادی توڑ نہیں چڑھتی. اس شادی سے بڑی اور کون سی شادی ہے جو توڑ چڑھ رہی ہے کہ جنت تک جا رہی ہے؟ یہ دو عیدوں کے درمیان میں نکاح بھی ہوا ہے اور دو عیدوں کے درمیان میں رخصتی بھی ہوئی. بس میں تفصیل میں نہیں جاتا اس لیے کہ میں نے سفر لمبا کرنا ہے، وقت تھوڑا ہے. ام المومنین فرماتی ہے مجھے تو شادی کا پتہ ہی نہیں تھا، میں جھولا جھول رہی تھی، آپ صلی اللہ علیہ وسلم کے خاندان کی عورتیں آئیں، میری اماں نے مجھے نہلایا، میرے سر پہ تیل لگایا گیا، مجھے کنگھی کی گئی، سرما ڈالا گیا اور مبارکبادیاں دی گئیں، خوش قسمت ہے کہ تو نبی کی گھر والی بن رہی ہے. مجھے تو شادیوں کا پتہ ہی نہیں، نہ کو مہندیاں ہوئیں، نہ کو گانے ہوئے، نہ کو ڈانس ہوئے، نہ یہ تماشے جو آج ہمارے شادیوں میں ہیں جو ہم نے ہندوؤں سے لے لیے، کوئی چیز نہیں، کوئی چیز. अल्लाह, हक महर का टाइम आया। आप सल्लल्लाहु अलैहि वसल्लम ने इशारत फरमाया, अबू बकर मेरे पास तो हक महर के पैसे। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला ने दस्ते नबूवत पर हक महर के पैसे भी, बेटी भी दे रहे हैं, हक महर भी दे रहे हैं। कोई लाओ दुनिया में ऐसा बंदा जो बेटी का हक महर भी दे रहा हो नबी के हाथों पे रख के। हुजूर फरमाते हैं अबू बकर, अर्ज के अल्लाह के रसूल उधार समझ के रख ले, मेरा माल आपका माल, 500 दिरहम हक महर तय होता है। आप सल्लल्लाहु अलैहि वसल्लम के अजवाज मुतहरात में सिर्फ एक हजरत सौदा मिलती है जिनका हक महर 400 दिरहम है। खातून जन्नत हजरत फातिमा का भी 600 दिरहम था। ये जो हला ने पता नहीं कहां से निकाला वह 32 रुपए 8 आने, शरी हक महर रख दो, ये कोई शरी हक महर नहीं है। वो पढ़ाने वाला भी जाहिल है, वो लिखने वाला भी वो जाहिल है, वो मां बाप भी जाहिल, कोई शरी हक महर नहीं है। शरीयत ने हक महर को हस्बे ताकत रखा है, लेकिन नबी ने अपनी बीवियों को देकर उम्मत के लिए नमूना बनाया, अगर ताकत रखती हो तो इतना दे दो। एक बार हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला उन्होंने अल्लाह से दुआ मांगी, अल्लाह मुझे शर्म आती है कि मैं जब नबूवत को देता हूं तो मेरा हाथ यूं होता है, नबूवत का हाथ नीचे होता है, जबकि नबूवत का हाथ ऊपर होना चाहिए। अल्लाह शर्म से मैं मर जाता हूं कि जब मेरा हाथ ऊपर होता है। मेरे नबी के दिल में डाल दो, मेरे महबूब के दिल में डाल दो कि वह मेरे माल को अपना माल समझा करें। और फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनके माल को अपना माल समझा। हाँ, इतनी बात जरूर उम्मुल मोमिनीन कहती हैं कि दूध पिलाई हुई, वो भी हजरत साद के घर से दूध का एक प्याला हदीये में आया है। आप सल्लल्लाहु अलैहि वसल्लम ने दूध नोश फरमाया, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने मुझे दिया। शर्म के मारे, हया के मारे मैं पी न सकी। मेरी सहेली जो साथ खड़ी थी उन्होंने कहा, हुजूर का जूठा है पी ले, किस्मत वाली है पी ले। मैंने पिया, लेकिन दो चार घूंट पी के शर्म के मारे मैंने बस कर दिया। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अपनी इन सहेलियों को पिला दो। अब जब मैंने सहेलियों से कहा तो वो कहने लगी, नहीं हमारे पेट भरे हुए हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, झूठ क्यों बोलती हो, जब पेट खाली हो तो कह दो खाली है, पी लो। फिर वो प्याला हजरत आयशा रजी अल्लाह तआला की सहेलियों ने पिया। कोई गाना नहीं, कोई मेहंदी नहीं, कोई डांस नहीं, कुछ नहीं, रुखती हो जाती। फरमाती है, मैं जिस हुजरे में लाई गई 3.5 मीटर उसका हुदूद अरबा था, कोई पलंग नहीं था, कोई लाल रंग की चादर नहीं थी, कोई सोफा नहीं था, कुछ खजूर के बांध की या पत्तों की बनी हुई एक चारपाई थी, एक चटाई थी। दरवाजे पर भी एक टाट का पर्दा लटकाया हुआ था और कुछ नहीं। ये कुल मता थी, ये कुल सरमा। अब्बा की तरफ से भी कोई जहेज नहीं मिला, कोई जहेज नहीं था। काश अल्लाह मुसलमानों को ऐसी शादियों की, बेटियों की करने की तौफीक दे दे, फिर ऐसी शादियां कयामत तक चलती और जन्नत पे भी साथ जाती। जहां दिखावा, रियाकारी, दुनियावी गर्ज़ो गायत आती है, फिर 2-4 महीने के बाद वो टूट जाती है। अब आते हैं तीसरे बाब की तरफ कि अब ये मोहब्बतें कैसे दोनों में पैदा होती हैं। सय्यदा फरमाती हैं, जिस प्याले में जहां मुंह लगाकर मैं पानी पीती, रहमत कायनात भी उसी प्याले से उसी जगह मुंह लगाकर पानी पीती। कभी मुझे या आयश कहकर पुकारते, कभी मुझे हुमैरा कहकर पुकारते, और कभी कभी हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी हंसकर कहते, आयशा मुझे तेरी अदाओं से पता चल जाता है कि तू आज मेरे साथ कितनी खुश है या तू किसी मामले पर नाराज है। तो हंसकर कहा, मेरे माँ बाप कुर्बान हो जाए, आपको कैसे पता चल जाता। फरमाया, जब तू मोहब्बत का इजहार करती है तो तू कहती है मुझे रब्बे मोहम्मद की कसम, मुझे पता चल जाता है तू मेरे से कितनी खुश है। और कभी अगर थोड़ी बहुत मियाँ बीवी वाले रिश्ते की चीज़ सामने आ भी जाए तो तू फिर उस दिन कहती है मुझे रब्बे इब्राहिम की कसम है, मैं समझ जाता हूँ कि आज तूने मेरे दादा का नाम लिया है। अजीब मोहब्बत थी। फरमाती हैं मेरा वो लिहाफ एक ही था, कभी कभी आप मेरे साथ लिहाफ में होते थे कि जिब्रील कुरान की आयतें लेके आ जाते। किसी और जोजा मोहतरमा को, किसी और उम्मुल मोमिनीन को ये शर्फ नहीं मिला कि हुजूर मेरे लिहाफ में मौजूद हो, कुरान की आयत आ जाए। और कभी कभी तो हुजूर ने मुझे यूं भी कहा, आयशा ये जिब्रील दरवाजे पे खड़ा तुझे सलाम कह रहा, अल्लाह पाक की तरफ से मुझे जिब्रील अल्लाह के भी और अपने भी सलाम कहने। ये मोहब्बतों का एक अजीब मेयार सामने आया है। गजवाए ज़ातुर्रिका, हालांकि ये मैंने बाद में बात करनी थी कि आपसे उम्मत को मिला क्या है, लेकिन उसमें एक मोहब्बत की अजीब दास्तान है कि आप सल्लल्लाहु अलैहि वसल्लम पांच छह सौ सहाबा को लेकर गजवाए ज़ातुर्रिका के लिए चलते हैं। ज़ातुर्रिका बड़ा अजीब नाम है कि वह ऐसा गजवा था, गर्मी का मौसम कह लो या पत्थरों का सफर था, कि जूतों के तलवे सहाबा के फट गए। तो सहाबा किराम ने अपने पैरों के तलवे पर मोटे कपड़ों की टाकियां बांधी हुई थी, खून निकल रहे थे, खून रस रहे थे पैरों से। रात को ईशा के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने एक जगह पड़ाव का हुक्म दिया गया, देखा गया तो वहां पानी नहीं था, पानी अगली मंजिल था। फरमाया कोई बात नहीं, सो जाओ, तहज्जुद के वक्त उठेंगे और अगली मंजिल पर जाकर वुजू करके नमाज पढ़ लेंगे। उस जगह पे सो गए। अब सुबह तहज्जुद का वक्त आया, काफले के चलने का वक्त आया, तो हर किसी ने अपने कजावे घोड़ों और ऊँटों को तैयार किया। देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम के खैमे मुबारक से आप नहीं निकल रहे, न हज़रत आयशा सलामुल्लाह अलैहा निकल रही हैं। अब आवाज़ देकर अंदर जाने की इजाज़त मांगी गई, देखा गया तो हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के सीने मुबारक पर सर रख के सो रही हैं। या बाज़ रिवायत में आता है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम गोद लगा के सो रहे हैं। अब आप सल्लल्लाहु अलैहि वसल्लम उन्हें उठाते नहीं, ये अजीब मोहब्बत की दास्तान है, अजीब, उठाते ही नहीं। अब उधर से देखा गया कि तहज्जुद का वक्त जा रहा है, नमाज का टाइम आ गया, लेकिन चलने का नाम नहीं। अब हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु इजाजत लेकर अंदर आते हैं और अपने अंगूठे का चौंका ऐसा जोर से हजरत ऐशा की कमर में मारते, आंख खुलते उठो, खुद भी सो रही है और नबूवत को भी बिठाया हुआ है, हमने अगली जगह पर जाकर नमाज पढ़नी है, यहां पानी नहीं है और नमाज का वक्त। इतने में देखा कि वक्त जा रहा है। अब अर्श अल्लाह का हिल गया, इसलिए कि यह दास्तान नबूवत है, दास्तान मोहब्बत बड़ी अजीब है कि वो टेक लगा के बैठे हैं या वो बैठी है, एक दूसरे को कोई उठाता नहीं। कि इतने में जिब्रील अमीन कुरान की आयत लेके आ गए, फइन लम तजिदू मान फतयम्ममु सईदन तय्यबन फमसहू बिवुजूहिकुम, तयम्मम कर लो। आज आयशा की खातिर हम शरीयत के मसले को बदल देते हैं। ये प्यार और मोहब्बत का ये जो लम्हात हैं इन दोनों के, इन दोनों के उस प्यार और मोहब्बत के लम्हात के सदके में कयामत तक आने वाली उम्मत के लिए। और एक सहाबी तो पुकार उठे, ए अबू बकर की आल, तुम्हारी वजह से इस उम्मत को क्या क्या मिलेगा, तुम्हारी वजह से इस उम्मत को क्या क्या नसीब होगा। यह अगरचे बात बाद की थी कि उनकी वजह से उम्मत को क्या मिला, लेकिन दरमियान में यह मोहब्बत का एक बाब आया है। आगे चलिए, आपकी इल्मी हैसियत क्या है। उलमा ने लिखा है आदम अलैहिस्सलाम से लेकर कयामत तक आने वाली खवातीन में से हजरत ऐशा से बढ़कर दीन की कोई आलमा नहीं आई, आप सबसे बड़ी आलमा थी। और खवातीन में सबसे पहले आप कुरान पाक की हाफजा थी। उलमा ने लिखा है कि अगर शरीयत को दो हिस्सों में तकसीम कर दें तो एक हिस्सा पूरे का पूरा बाकी 1,40,000 सहाबा से मरवी है और दीन का एक पूरा हिस्सा फकत हजरत ऐशा से मरवी है। ये 9 साल हुजूर के घर में बीवी बन के रहती है, 9 साल اللہ لایا کیوں؟ جلدی کیا تھی کہ میرے نبی کی عمر تھوڑی رہ گئی ہے اور ہم نے اس دین کو قیامت تک کے لیے یہ امانت ہے پہنچانا ہے، میرے نبی کے سجدے کیسے ہوں گے، میرے نبی کی گھر کی زندگی کیسی ہوگی، گھر میں آپ کھانا کیسے کھائیں گے، بیٹھیں گے کیسے، گھر کے کام کون گواہ ہو؟ میرے پاک نبی کی دو زندگیاں، ایک باہر کی ہے گھر کی ہے، آپ کی بھی ایک باہر کی ہے گھر کی ہے، گھر کی زندگی کی بیوی گواہ ہوتی ہے، باہر کی زندگی کے یار دوست گواہ ہوتے ہیں، آپ صلی اللہ علیہ وسلم کی باہر کی زندگی کو 1,00,000 صحابہ کرام، 1,40,000 صحابہ بیان کرتا، آپ کی گھر والیوں میں سے کتنی ہیں جو آپ کی گھر کی زندگی کو بیان کریں؟ تو معلوم ہوا کہ باقی ساری بیوہ ہیں، بیوہ بیچاری اپنی دکھوں اور غموں کی ماری بھی ہوتی ہیں، بات یاد رکھنے کی اتنی صلاحیتیں نہیں ہوتی جتنی ایک کنواری لڑکی نوجوان کے اندر بات کو یاد رکھنے کی اللہ پاک صلاحیت پیدا کرتا۔ باقی ساری بیویاں حضور صلی اللہ علیہ وسلم کے گھر میں جو آئیں وہ بیوہ آئی ہیں، صرف ایک ایسی آئی اور اللہ اسی لیے لائے۔ یہ عمر پر علماء کا اختلاف، یہ خامخواہ کی باتیں ہیں، ایک ہی بات یاد رکھیے، جو منشاء خداوندی ہے وہ عمر 9 سال کی ہو، وہ 7 سال کی ہو، وہ 6 سال کی ہو، جب اللہ چاہ رہے ہیں، آپ اور میں کون ہوتے ہیں بحث کرنے والے؟ آپ کو مجھے کس نے اختیار دیا ہے؟ اللہ سے جا کر پوچھو نا۔ حضرت عمر نے جو بات کہی تھی نا، جب یہ واقعہ افق ہوا، حضرت عائشہ پر تہمت لگی، ان الذین جاؤ بالافق، واقعہ افق ہوا جب، تو حضرت عمر نے کہا تھا نا، یا رسول اللہ صلی اللہ علیہ وسلم، میں آپ سے یہ پوچھتا ہوں، ایسا سے آپ کا نکاح کس نے کرایا تھا، کس نے کہا تھا؟ ارشاد فرمایا اللہ نے، تو فرمایا پھر اللہ پھر چھوڑ دو، اللہ چاہے گا تو وہ گھر میں رہے گی، اللہ نہیں چاہے گا تو آپ طلاق دے دیں، یہ اللہ کے کام ہے، اللہ کی مرضیاں ہیں۔ میرے پاک نبی کی زندگی کو قیامت تک امت کے سامنے لانا تھا، اور صرف یہی ایک زندگی ہے، باقی کوئی بندہ دعویٰ نہیں کر سکتا، صرف ایک زندگی ہے، جو گھر کی بھی قابل نمونہ تھی، باہر کی بھی قابل نمونہ تھی، نہ گھر کی کوئی چیز چھپی، نہ باہر کی کوئی چیز چھپی، حتیٰ کہ حضور نے فرمایا، لوگو میری جو بات تم تک ہے دوسروں کو بتاؤ، اور گھر والیوں سے کہا، گھر کے اندر جو میری زندگی ہے تم لے لو، لوگوں کو بتاؤ، نہ کوئی بات باہر کی چھپی، نہ کوئی اندر کی چھپی۔ آپ کا علمی مقام، محدثین نے ام المومنین سے کم از کم 2,000 سے زیادہ، 3,000 سے کم، بعض جگہ 2,200 آتا ہے، بعض جگہ 2,500 آتا ہے، بعض جگہ 2,300 آتا ہے، روایات احادیث کی کتابوں میں بیان کی ہیں، 50,000 فتاوی ہیں جو حضرت عائشہ رضی اللہ تعالیٰ عنہا سے بیان کیے گئے ہیں۔ جب ام المومنین اس دنیا سے جاتی ہیں تو 4,000 شاگردوں کی جماعت چھوڑ کے جاتی ہیں، جن میں صحابہ بھی ہیں، تابعین بھی ہیں، تبع تابعین بھی ہیں، جو آپ کے شاگرد تھے، حتیٰ کہ خلیفہ رسول حضرت ابوبکر صدیق کو بھی کبھی مسئلے کی ضرورت پڑی تو بیٹی کے دروازے پہ آ کر یا ام المومنین کہہ کر اپنی بیٹی سے سوال پیش کر کے اس کا جواب وصول کیا کرتے تھے۔ حضرت عمر کی بھی یہی حالت تھی، بڑے تمام صحابہ کرام کی یہی حالت تھی، ام المومنین کے دروازے پہ آتے تھے، یہ آپ کی علمی حیثیت تھی۔ اور بعض علماء نے لکھا ہے کہ دین کے 4 حصوں میں سے 3rd حصہ سارے کا سارا حضرت عائشہ سے منقول ہے۔ آپ کا زہد، حضرت عبداللہ ابن زبیر سے روایت ملتی ہے جو آپ کے سکے بانجے ہیں، حضرت اسماء کے بیٹے، یہ بڑی عجیب ایک بات یاد آئی کہ حضرت زبیر جو آپ کے بہنوئی ہیں، حضرت اسماء کے گھر والے، وہ بھی عشرہ مبشرہ میں سے، اور حضرت عبداللہ ابن زبیر مدینے میں مہاجرین کے گھروں میں پہلے پیدا ہونے والے بچے تھے، جن کے کان میں اذان بھی رحمت دو عالم صلی اللہ علیہ وسلم نے خود کہی، اور جن کی تحنیک بھی آپ صلی اللہ علیہ وسلم نے خود فرمائی۔ انہی کی وجہ سے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی اپنی اولاد نہیں ہوئی تو وہ ام عبداللہ کے نام سے اپنی کنیت رکھا کرتی تھیں کہ عبداللہ کی ماں۔ کہتے ہیں میں اگر رات کے پہلے حصے میں خالہ کو ملنے آیا تو خالہ کو مصلے پہ کھڑے دیکھا، رات کے آدھے حصے میں خالہ سے ملنے آیا تو آدھے حصے میں بھی خالہ کو مصلے پہ دیکھا، سحری کے ٹائم آیا تو بھی خالہ کو مصلے پہ کھڑے دیکھا، آخر ایک دن میں نے مجبور ہو کر کہہ بھی دیا، خالہ یہ کیا ہے؟ تو ارشاد فرمایا عبداللہ کیا تو حضور صلی اللہ علیہ وسلم کی زندگی کو نہیں دیکھتا؟ یہی سوال ایک بار میں نے بھی حضور سے کہا تھا، یا رسول اللہ صلی اللہ علیہ وسلم آپ کے پیروں پہ ورم آ جاتے ہیں، آپ ساری رات کیوں کھڑے رہتے ہیں؟ تو آپ نے ارشاد فرمایا تھا، عائشہ افلا اکون عبدن شکورا، کیا میں اس کا شکر گزار بندہ نہ بنوں کہ میں یتیم تھا، اس نے میرے سر پہ نبوت کا تاج رکھا ہے، مجھے سید الاولین والآخرین بنایا ہے، آج یہ اماں اپنے بھانجے سے کہہ رہی ہیں عبداللہ میں اس خدا کا شکر ادا نہ کروں کہ مجھے اس نے ام المومنین بنایا ہے، زوجہ رسول بنایا ہے، اور جنت میں بھی حضور صلی اللہ علیہ وسلم کا اللہ پاک نے مجھے ساتھی بنایا. سخاوت اتنی تھی کہ اس زمانے میں لاکھ لاکھ درہم، چالیس چالیس ہزار درہم، تین تین چار چار ہزار بکریاں صبح آتی تھیں تو شام تک گھر میں ایک درہم بھی نہیں ملتا تھا اور ایک بکری بھی نہیں ملتی تھی، سب کچھ راہ خدا میں لوٹا دیا جاتا تھا. حتیٰ کہ کئی بار تو ایسا ہوا، روزے سے تھی، شام کو افطاری کے لیے خادمہ سے کنیز سے کھانا مانگا تو سوکھی ہوئی روٹی آئی، کہا کچھ بچا نہیں، کہا اگر آپ کہہ دیتی تو ہم کچھ افطاری کے لیے رکھ لیتے، فرمایا چلو کوئی بات نہیں، سب کچھ راہ خدا میں چلا گیا. یہ اسراف نہیں ہوتا جو راہ خدا میں جاتا ہے. یہ حضرت حسن کا بڑا عجیب جملہ ہے جو حضرت امیر معاویہ نے چالیس ہزار درہم بھیجے تو مصلے پہ بیٹھ کر فجر کے بعد سارا ہی تقسیم کر دیا، تو حضرت امیر معاویہ نے کہا کہ کہیں یہ اسراف پہ تو نہیں آئے گا، تو حضرت حسن نے جواب دیا تھا یہ اسراف میں نہیں، اس لیے کہ یہ سب کچھ راہ خدا میں ہوتا ہے. اسراف وہ ہوتا ہے جو میں اپنے اوپر خرچ کر دوں، ریاکاری اور دکھاوے میں لگا دوں، یہ تو سارا راہ خدا میں چلا گیا ہے. اب آئیے امت کو ان سے کیا ملا. پچاس ہزار فتوے ملے، چار ہزار شاگردوں کی جماعت ملی جو قیامت تک آنے والی امت کی استاد بنی. عن عائشة رضی اللہ تعالی عنہا قالت قال رسول اللہ صلی اللہ علیہ وسلم، بائیس سو دس یا تیئیس سو کے قریب یا پچیس سو کے قریب احادیث جو بیان ہوئی، آپ نے جن مسائل کو بیان کیا مستقل طور پر، مسند عائشہ کے نام سے بھی حدیث کی کتاب موجود ہے جن میں آپ کی احادیث کو نقل کیا گیا ہے، آپ کے فتاوی کو بھی نقل کیا گیا ہے، ان مسائل کو بھی ذکر کیا گیا ہے. آئیے ان دو باتوں کی طرف آتے ہیں جو بہت اہم ہیں. ایک واقعہ ایلا ہے اور اس واقعہ ایلا پر آیت تخیر ہے. ایلا کیا ہوتا ہے شریعت کے اندر؟ جب کوئی خاوند قسم کھا لے کہ میں اپنی بیویوں کے پاس اتنے دن کے لیے نہیں جاؤں، یہ ایلا ہے، قسم کھا لی. آپ صلی اللہ علیہ وسلم نے بھی ایک بار ایک مہینے کی کہہ کر قسم کھا لی کہ میں اپنی بیویوں سے دور ہو رہا ہوں، اور ایک بیوی کے حجرے میں اوپر تھوڑا سا ایک جگہ بنی ہوئی تھی جہاں آپ نے چٹائی بچھا کر ایک مہینہ رہنے کا ارادہ فرمایا. وجہ کیا تھی کہ امہات المومنین نے آپ صلی اللہ علیہ وسلم سے خرچے میں کچھ زیادتی کی درخواست کی. خرچہ آتا تھا، عادتیں سب کی یہی تھیں کہ راہ خدا میں لٹ جاتا تھا، دوسرے دن کچھ نہیں ہوتا تھا، آتا تھا آپ دیتے تھے. او بھائی، آپ نے تو خود خاوندوں کو کہا ہے کہ بیویوں کا خیال رکھنا ہے، یہ ممکن ہے کہ آپ بیویوں کو خرچہ نہ دیتے ہوں؟ خرچہ ملتا تھا، لیکن راہ خدا میں شام تک قربان، دوسرے دن کچھ نہیں، پھر حضور سے مطالبہ. ایک دن آپ صلی اللہ علیہ وسلم نے تنگ آ کر قسم کھا لی تو آپ اس بالا خانے میں تشریف لے گئے جو ایک ام المومنین کے حجرے میں تھا کہ میرے سے تم نے یہ مطالبہ کیوں کیا؟ اب ایک دو دن کے بعد مدینے میں آواز اٹھ گئی کہ حضور نے بیویوں کو طلاق دے دی. صحابہ کرام مسجد نبی میں کوہرام مچ گیا، کوئی ادھر چیخ رہا ہے، کوئی ادھر رو رہا ہے. حلالی بیٹے ماؤں کی طلاقوں پر اور ماؤں کے گھروں کے نکالے جانے پر نادم اور پشیمان ہوتے ہیں، یہ حلالی بیٹی کی صفت ہوتی. حضور صلی اللہ علیہ وسلم نے بیویوں کو طلاق دے دی، یہ بات مشہور ہو گئی. اب سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو پتہ چلا، حضرت عمر کو پتہ چلا، تو حضرت عمر مسجد نبی میں تشریف لائے، آپ کے خادم سے کہا کہ حضور کو پیغام دو عمر ملنے آیا. دو دفعہ اجازت مانگی، آپ نے اجازت نہیں دی. تیسری بار خود اونچی آواز سے مسجد میں کھڑے ہو کر بولے. آپ صلی اللہ علیہ وسلم نے آواز کو سن کر فرمایا عمر کو اندر آنے دو. عمر اندر آئے تو تو پوچھا یا رسول اللہ صلی اللہ علیہ وسلم، آپ نے اپنی بیویوں کو طلاق دے دی؟ حضور نے فرمایا نہیں، یہ تو ہیلا ہے، ایک بہانہ ہے، ایک ہیلا ہے۔ یا رسول اللہ، مدینے میں کوہرام مچ گیا ہے، اگر آپ اجازت دیں تو میں ابھی آواز دے دوں کہ طلاق نہیں، یہ ہیلا اور ہیلا ہے۔ ایسا اونچا بولے کہ مسجد نبی میں خود بخود ہی آواز چلی گئی۔ اب آپ صلی اللہ علیہ وسلم پر 29ویں دن وحی اترتی، یا ایھا النبی قل لازواجک، یہاں بھی وہی ازواج کا ہے، وہ جوڑا جو اس جوڑ کے ساتھ مناسبت رکھتا ہے، ان کنتن تردن الحیات الدنیا وزینتها فتعالین امتعکن واسرحکن سراحا جمیلا۔ حضور بالا خانے سے نیچے اترتے، سب سے پہلی ملاقات ام المؤمنین سیدہ عائشہ رضی اللہ تعالیٰ عنہ سے ہو جاتی۔ آپ فرماتے ہیں، عائشہ ایک بات ہے، ہنستے ہوئے عرض کی، اللہ کے رسول صلی اللہ علیہ وسلم، میرے ماں باپ قربان ہو جائیں، آپ نے تو مہینے کی قسم کھائی تھی، آج تو 29ویں دن ہے۔ معلوم ہوتا ہے گن وہ بھی رہی تھی، جیسے ہم رمضان کے دن گنتے ہیں نا روزے والے، یہ گنتی کے دن ہیں، گن وہ بھی رہی تھی، یہ محبت کا معیار ہے کہ آج 29 دن ہوئے۔ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا، عائشہ اسلام میں کبھی مہینہ 30 دن کا ہوتا ہے، کبھی 29 دن کا ہوتا ہے۔ ایک پیغام ہے، ایک بات ہے، میں تجھے کہنے لگا ہوں، توجہ سے سننا، غور سے جواب دینے میں جلدی نہ کرنا، اگر مناسب سمجھو تو گھر جا کر ماں باپ سے بھی مشورہ کر لینا۔ عرض کی، اللہ کے رسول حکم سنائیے۔ فرمایا، یا ایھا النبی قل لازواجک ان کنتن تردن الحیات الدنیا وزینتها، اگر تمہیں دنیا چاہیے تو آؤ ہم تمہیں دنیا دیتے ہیں، لیکن نبوت کا گھر نہیں ملے گا۔ اگر نبوت کا گھر چاہیے، نبی چاہیے، تو پھر دنیا نہیں ملے گی۔ عرض کی، اللہ کے رسول، بھلا یہ بھی کوئی بات ہے ماں باپ سے پوچھنے کی؟ میرے دل سے پوچھئے 29 دن کیسے گزارے، میرے دل سے پوچھئے 29 دن کیسے گزرے، بھلا یہ بھی کوئی پوچھنے کی بات ہے؟ میں اللہ اور اس کے رسول کو اختیار کرتی۔ اب حضور صلی اللہ علیہ وسلم دوسری بیویوں سے پوچھنے کے لیے جانے لگے، تو عرض کی، اللہ کے رسول، میرا جواب دوسریوں کو نہ بتانا۔ ارشاد فرمایا، چلو نہیں بتاؤں گا، اگر انہوں نے پوچھ لیا تو نبوت کا کام تو جھوٹ بولنا نہیں، میں تو سچ بتا دوں گا۔ اور اللہ کی شاہ نے پوچھنے کی نوبت ہی نہیں آئی۔ باقی جس سے حضور نے بات کی تو سب نے یہی کہا، ہم نے دنیا کو لات ماری، ہمیں اللہ اور اس کا رسول چاہیے، ہمیں اللہ اور اس کا رسول چاہیے۔ پھر یہ پوری قرآن کی آیات امہات المومنین کی شان میں اترتی ہیں۔ انہی آیات میں ہے، انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت، اصل اہل بیت یہ۔ او بھائی، ان کی وجہ سے دوسرے لوگ اہل بیت ہیں، اصل اہل بیت تو یہ ہیں، اور پوری قرآن کی آیات آگے بھی پیچھے بھی ساری انہی کی شان میں ہیں۔ عجیب ظلم ہے کہ درمیان میں اس آیت کے ٹکڑے کو لے لیا گیا اور ان کو نکال لیا گیا کہ یہ اہل بیت نہیں۔ او بھائی، دنیا میں آج بھی ہم کہیں جائیں، بیوی ساتھ نہ بھی ہو تو لوگ پہلے پوچھتے ہیں گھر والوں کا کیا حال ہے، تو مراد ان کا سب سے پہلے بیوی ہوتی ہے، یا اگر کوئی گھر والا نہ کہے تو لوگ کہتے ہیں بیوی بچوں کا کیا حال ہے، لوگ پہلے بیوی کو پوچھتے ہیں پھر بچوں کو پوچھتے ہیں۔ بیویاں اہل بیت ہوتی ہیں تو بچے اہل بیت بنتے ہیں، اگر بیویوں کو نکال دو تو بچے اہل بیت میں کیسے آئیں گے؟ جس گھر میں عورت ہی نہ ہو، جس گھر میں ماں ہی نہ ہو، بچے ہی نہ ہو، تو بھائی وہ بچے اہل بیت کہاں سے ہیں؟ نمبر دو، واقعہ عفق جو ہے، یہ غزوہ بنو مستلق جس میں المومنین سید عائشہ رضی اللہ تعالیٰ عنہ پر منافقین نے تہمت لگائی، الزام لگایا۔ ایک مشہور صحابی حضرت صفوان بن معطل رضی اللہ تعالیٰ، جن کو آپ صلی اللہ علیہ وسلم نے، میں شارٹ کٹ چاہ رہا ہوں، وقت کافی گزرتا جا رہا ہے، اور یہ واقعہ مشہور ہے، آپ حضرات نے سن رکھا ہے، اس لیے میں اس کی تفصیل میں نہیں جاتا۔ آپ صلی اللہ علیہ وسلم کا طریقہ زندگی یہ بھی ایک تھا، یہ آپ حضرات کے لیے بھی ایک ہونا چاہیے، سنیں، کہیں سفر پہ جائیں تو ایک آدمی منتخب کر لیں جو پیچھے رہ جائے، کہ قافلے کی، جماعت کی کوئی چیز رہ گئی ہو وہ اٹھا کے لے آئے، تاکہ اپنی منزل پہ جانے کے بعد کسی کو پریشانی نہ ہو اور وہ یوں کہے کہ میری کوئی چیز رہ گئی۔ آپ صلی اللہ علیہ وسلم نے ان کی ڈیوٹی لگائی ہوئی تھی کہ تم پیچھے رہ جایا کرو، کوئی چیز قافلے کی رہ جائے تو اٹھا کے لایا کرو۔ اب قافلے کے پیچھے ام المومنین رہ گئیں. اب حضرت صفوان گری پڑی چیزوں کو اٹھانے آئے تو دیکھا چادر میں کوئی آدمی ہے, آواز دی, چادر چہرے سے اٹھائے, او ہو انا للہ و انا الیہ راجعون کا جملہ, یہ تو حضرت عائشہ ہیں. دوسری طرح منہ کر کے اونٹ بٹھایا, زبان سے بولے بھی نہیں, قربان جاؤں اس صحابی کے ایمان اور محبت اور عقیدت پر, اور ماں کی عزت اور احترام میں بولے تک نہیں, اونٹ بٹھایا. اماں سمجھ گئیں کہ یہ مجھے بٹھانے کے لیے بٹھایا. بیٹھی, پورے راستے کوئی گفتگو نہیں کی, حتیٰ کہ اونٹ کو ایسا دوڑایا کہ آپ صلی اللہ علیہ وسلم کے قافلے میں جا کر مل گیا. مدینے پہنچے, دوسرے دن مدینے کے منافقین نے سیدہ رفیقہ رحمت کائنات مخدومہ کائنات عتیقہ بنت عتیق صدیقہ بنت صدیق پر تہمتوں کے وہ بارشیں کی گئیں کہ اللہ نہ کرے, اللہ نہ کرے خاکم بدہن کہ یہ حضرت صفوان کے ساتھ نیت سے بری تھی, حضور کی عزت کو داغ لگوا دیا. کہتی ہیں کہ دوسری تیسری رات جیسے عادت تھی, گھروں میں اس زمانے میں ٹوائلٹ ہوتے نہیں تھے, بیت الخلاء ہوتے نہیں تھے, باہر بیت الخلاء کے لیے کچھ خواتین کے ساتھ میں گئی تو راستے میں حضرت مستہ کی اماں, ام مستہ میرے ساتھ تھی, ان کو کہیں ٹھوکر لگی, گرنے لگی تو منہ سے بیٹے کے لیے بد دعا نکلی, تو میں نے کہا تیرا بیٹا تو بدری صحابی ہے, کیوں بد دعا دے رہی ہے؟ تو اس نے کہا تمہیں نہیں پتا عائشہ کہ میرے بیٹے نے بھی تیرے اوپر تہمت لگانے والوں کی ہاں میں ہاں ملا دی. اب پوچھا کیا ہوا, کہا یہ واقعہ ہوا. اوہ, فرماتی ہیں پیشاب پخانہ بھول گیا, میں پلٹ کے گھر آئی. رحمت کائنات صلی اللہ علیہ وسلم کا وہ پیار, وہ محبت, وہ نگاہوں میں وہ لطافت, وہ محبت, وہ سکون, آپ بھی پریشانی میں ہیں اور میرے سے گفتگو نہیں. آخر تیسرے دن میں نے اجازت مانگی کہ میں اپنے ماں باپ کے گھر جانا چاہتی ہوں, تو بادل نخواستہ جو پہلے مجھے اجازت جلدی نہیں ملتی تھی, اسی دن حضور نے فرمایا جاؤ, چلی جاؤ. اب میں اپنے ماں باپ کے گھر آ گئے, دروازہ کھٹکھٹایا تو ماں نے دروازہ کھولا, اندر گئی تو ابا بھی پریشان ہے, اماں بھی پریشان ہے, میں سیدھی کمرے میں چلی گئی, مصلی بچھایا اور بیٹھ گئی. روتے روتے تین راتیں ایسی رو رو کے گزری کہ مجھے یوسف کے ابا کا رونا یاد آیا. میرا اماں بھی میرا ابا بھی پریشان, کیا ہو گیا؟ میرے ابا گھر سے باہر نہیں نکلتے, لوگوں کو منہ کیا دکھاؤں, باتیں اڑ رہی ہیں. آپ صلی اللہ علیہ وسلم تشریف لے آئے, میری اماں سے پوچھا, اماں نے کہا وہ تو جب سے آئی ہے اندر ہی ہے, مصلی پہ بیٹھی ہے. حضور خود تشریف لے آئے, کہا عائشہ اگر تیرے سے یہ غلطی ہوئی ہے تو تو اللہ سے توبہ کر لے, میں بھی تیرے لیے معافی مانگتا ہوں, ہو سکتا ہے اللہ معافی کا راستہ نکال. اور چونکہ میرے اندر تو وہ جرم ہی نہیں تھا, آپ صلی اللہ علیہ وسلم یہ کہہ کے چلے گئے. اب میں پھر مصلی پہ جو بیٹھی ہوں, اماں آئی, رو کے کہنے لگی بیٹا مر جاؤ گی رو رو. کہا اماں ہائی کورٹ تو ناراض ہو گیا ہے, اب سپریم کورٹ میں درخواست دی ہوئی ہے, جو اعلیٰ عدالت ہے, جس کا فیصلہ آخری فیصلہ, جس کے فیصلے پر کسی کو فیصلے کی جرت نہیں, اب اسی سے امیدیں لگا کے بیٹھی. 16-17 دن گزر گئے, آخر آخری دن آیا, 16واں یا 17واں, حضور ہمارے گھر میں آئے, کوئی گفتگو نہیں, بیٹھے ہیں. اچانک بیٹھے بیٹھے میں نے دیکھا کہ حضور صلی اللہ علیہ وسلم کے ماتھے پر وحی کے آثار ظاہر شروع آنا شروع ہو گئے, معلوم ہوتا کہ وحی آ رہی ہے. اب مجھے کیا پتا تھا, میں تو سوچ رہی تھی شاید خواب کے اندر اللہ کہہ دے گا یا کوئی اور طریقہ ہوگا, اللہ میری پاک دامنی کو بیان کریں گے, لیکن مجھے یہ نہیں پتا تھا کہ وحی آئے گی. اچانک آپ صلی اللہ علیہ وسلم کھڑے ہوئے, کہا عائشہ تجھے مبارک ہو, تیری پاک دامنی کے لیے اللہ پاک نے قرآن میں اتنی آیات نازل فرما دی. میں نے شکر کا سجدہ کرنے کے لیے پھر اندر جانے لگی تو اماں نے کہا حضور کا شکر ادا کر, میں نے کہا نہیں, میں اس کا شکر ادا کروں جس نے میری پاک دامنی کو بیان کیا, اور قیامت تک قرآن رہے گا میری پاک دامنی کے الفاظ پڑھنے والوں کے ہوٹھوں پہ جاری رہیں گے. कौन सोच सकता था। हजरत मरियम पर तोहमतें लगी तो बेटे ने गवाही दी थी, हजरत यूसुफ पर शाह मिस्र की बीवी ने तोहमत लगाई तो झूले में पड़े हुए एक बच्चे को अल्लाह ने बोलने की ताकत दी, पाक दामनी एक बच्चे की जुबान से दिलवाई। हजरत मूसा पर भी लगी और भी कई बुजुर्गों पर लगी। अल्लाह ने और तरीके इख्तियार किए। फकत एक उम्मुल मोमिनीन सैयदा आयशा रज़ी अल्लाह तआला अन्हा ऐसी मिलती हैं, चूंकि ये मोमिनों की मां थी, सारी औलाद का कयामत तक आने वाली का मर जाना हो जाता, इस औलाद को औलाद कौन कहता और इस औलाद को हलाली औलाद कौन कहता। आज भी हलाली औलाद कुरान की इनायात की तिलावत करके अपनी मां की इज्जत और अजमत का तहफ्फुज करती है, और वो जिनके खून में हराम की मिलावट है वो आज भी कुरान की इनायात का इनकार करते हुए अपने लिए कुफर के दरवाजे खोलते हैं। उलमा ने लिखा है कि हजरत अबू बकर सिद्दीक को सहाबी कुरान ने कहा, इद यकूलो ले साहिबी ही, उनकी सहाबियत का इनकार करना कुफर है। और हजरत ऐशा की इज्जत में अल्लाह पाक ने 18 आयात को नाजिल फरमाया और पाक दामनी का जबाने खुदाबंदी से खुद ऐलान फरमाया, और अब भी अगर कोई हजरत ऐशा रजी अल्लाह अन्हा पर वो तोहमते मुनाफिकीन वाली वो इल्जाम लगाता है तो वो कुरान की इन 18 आयात का मुनकर है और कुरान के एक जुमले का इनकार करने वाला भी दरए इस्लाम से खारिज हो जाता। उम्मुल मोमिनीन ने 18 साल की उम्र जब आप सल्लल्लाहु अलैहि वसल्लम ने इस दुनिया से पर्दा फरमाया, जब आप रोज़ा पाक में गए, ये एक अलग शान है कि आपका हुजरा रोज़ा पाक बनता है, ये एक तफसीली बाब है, ये एक अलग चीज़ है, कभी मौका मिला तो फिर सही। 18 साल की उम्र में बेवा होती है। हज़रत अबू बकर सिद्दीक़ का ज़माना खिलाफत भी देखा, हज़रत उमर का ज़माना खिलाफत भी देखा, हज़रत उस्मान गनी का भी देखा, हज़रत अली अल मुर्तज़ा का भी देखा, हज़रत अमीर मुआविया का भी देखा। सन 57 हिजरी में 63 साल की उम्र में मदीना पाक में इस दुनिया से अगले जहान का सफ़र करती है, जन्नतुल बकी में दफन होती है। हज़रत अबू हुरैरा रदी अल्लाह तआला आपकी नमाज जनाजा की इमामत करते हैं, सहाबा किराम रिजवानुल्लाह मजमईन हज़ारों की तादाद में आपकी नमाज जनाजा में शरीक होते हैं, और जन्नतुल बकी में बाकी उम्महातुल मोमिनीन की कबूर के साथ आपकी कबर बनती है जो आज भी ज़ियारत गाह मोमिनीन है। जो बंदा भी मदीने में जाता है जन्नतुल बकी में हाजिर होता है तो उम्महातुल मोमिनीन की कबूर के अंदर हज़रत आयशा रदी अल्लाह तआला अन्हा की कबर भी मौजूद है। जहाँ आप सल्लल्लाहु अलैहि वसल्लम के एहसानात हैं इस उम्मत पर, वहीं हज़रत आयशा रदी अल्लाह तआला अन्हा के भी एहसानात हैं इस उम्मत पर। हम इन मियाँ बीवी के एहसानात के तले दबे हुए हैं और शुक्रगुजार हैं अल्लाह के, और अल्लाह से शुक्र मांगते हैं कि अल्लाह हमें इस माँ का शुक्र अदा करने की भी तौफीक दे कि जिनकी बरकतों से अल्लाह पाक ने तयम्मुम की इजाज़त दी, तयम्मुम की इजाज़त दी, फ़ायदा उठाना जिसका माना है नफ़ा उठाना, मुफ्त में पानी नहीं, बीमार हो पानी में हाथ नहीं डाल सकते हो, बहुत ठंडा है सेहत का खतरा है डॉक्टर कहते हैं, या पानी घर से बाहर है रास्ते में दुश्मन है या कोई मुझी जानवर बैठा है मैं लेने नहीं जा सकता या मैं बीमार हूँ, तो कुरान कहता है फ़इन लम तजिदू माअन फतयम्ममू सईदन तय्यबन फमसहू बिवुजूहिकुम। ये कुरान पाक में दो जगह ये आयत, ये उम्मुल मोमिनीन सलामुल्लाह अलैहा का सदका है कि उनकी बरकतों से उम्मत को अल्लाह ने ये तयम्मुम का नफ़ा और फ़ायदा मुफ्त में दिया है। आइए आप क्या समझे, आपने क्या लिया, ये एक बेटे की तरफ से, आप भी उनके बेटे हैं उनकी बेटियां हैं, उनकी तरफ से एक हदिया तबरीक है अपनी अम्मा के लिए। अन्नबी औला बिल मोमिनीन मिन अन्फुसिहिम अज़वाजुहू उम्महातुहुम। दुनिया में अपनी माँ आपको याद रहे न रहे लेकिन ये वो माँ हैं जिसको अल्लाह ने हमारी माँ कहा है, असली माँ, असली जिनको अल्लाह ने माँ कहा है। इस माँ का अपना दर्जा है, उस माँ का अपना दर्जा है, इस माँ का अपना रुतबा है, उस माँ का अपना रुतबा है। मैंने पहले कहा, मेरे उस जुमले को फिर याद रखिएगा, इस माँ के माँ होने में शक हो सकता है, इम्कान है, लेकिन उस माँ के माँ होने में ज़र्रा भी शक नहीं हो सकता जिसको अल्लाह हमारी माँ कहे, और वो उम्महातुल मोमिनीन हैं, और उनमें हज़रत आयशा रज़ियल्लाहु ताला अन्हा का दर्जा बेशक निकाह की लिस्ट में तीसरा है, लेकिन फजीलत के लिहाज से वो सबसे आगे हैं, वो सबसे आगे हैं, बल्कि जहान की सारी औरतों से आगे हैं। एक दफ़ा हज़रत फ़ातिमा रज़ियल्लाहु ताला अन्हा, ये भी खातून जन्नत हैं, माँ बेटी बैठी थी तो आपस में प्यार में बातें चल पड़ी जैसे चलती हैं, तो हज़रत फ़ातिमा ने कहा, अम्मा बेशक तू मेरी माँ हैं, लेकिन जो मेरा दर्जा है वो तेरा नहीं, मैं नबी के जिगर का टुकड़ा हूँ। माँ ने कहा, बेटा बेशक तू नबी के जिगर का टुकड़ा, आप अबू बकर सिद्दीक के जिगर का टुकड़ा, बेशक मैं अबू बकर सिद्दीक के जिगर का टुकड़ा, तू नबी का लहू है, मैं अबू बकर का लहू हूं, दोनों का मुकाबला नहीं, तेरी मां का मुकाबला मैं नहीं कर सकती, तेरी मां खतीजा थी, तेरी शान तेरे मर्तबे को मैं नहीं पहुंच सकती, लेकिन मेरा बेटा एक बात इतनी जरूर याद रखना कि कयामत वाले दिन जब जन्नत में जाने के फैसले होंगे, तू हजरत अली की उंगली पकड़कर हजरत अली की जन्नत में जा रही होगी, मैं तेरे अब्बा की उंगली पकड़कर मकामे महमूद तेरे अब्बा के साथ जा रही होंगी। अब ये पता उस दिन चलेगा, पता उस दिन चलेगा, पता उस दिन चलेगा कि हम में से, मैं मानती हूँ आपका मर्तबा बहुत ज़्यादा है, आपकी शान बहुत ज़्यादा है, आप ख़वातीन की जन्नत में सरदार हैं, हसनैन की अम्मा हैं, अली की घरवाली हैं, नबी के जिगर का टुकड़ा हैं। हुजूर ने खुद फरमाया है, फातिमा मेरे जिगर का टुकड़ा है, जो इससे प्यार करता है वो मुझसे प्यार करता है। ज़िंदगी रही तो इंशाल्लाह कभी हज़रत फातिमा पर भी बात करेंगे, हमारा हक है, अहले सुन्नत में कोई बंदा ऐसा नहीं जो हज़रत फातिमा की अजमत का कायल ना हो। हाँ, मुखालिफीन में ज़रूर मिल जाते हैं जो हज़रत आयशा की अजमत के कायल नहीं, जो आज भी हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा को मुनाफिकीन की उन आदतों के मुताबिक इल्ज़ामात बुहतान आज भी लगाने में लगे हुए हैं, आज भी उससे बाज नहीं आते। अहले सुन्नत में वो अहले सुन्नत ही नहीं जो हज़रत फातिमा की अजमत का कायल नहीं। ज़िंदगी रही तो इंशाअल्लाह ताला कल हज़रत अली करमल्लाहु वज मेरे आपके सारी उम्मत के सर के ताज, इंशाअल्लाह ज़िंदगी रही तो उनके बारे में अपनी अकीदत और मोहब्बत के कुछ फूल निछावर करेंगे। आप हज़रात दुआ करते रहें, मेरी दुआ है कि रमज़ानुल मुबारक जितना गुजर गया है आपका अल्लाह कबूल फरमाए, जितना बाकी है, अब ये कीमती दिन और कीमती रातें आ रही, निचोड़ आ रहा है आखिर में, अल्लाह पाक आप सबका कीमती बना दे। हमारी वो बहन भाई जो अभी तक इस महीने की रहमतों से महरूम है, अल्लाह उनको भी इस महीने की रहमतों का हिस्सा नसीब कर। बदर भी है, ज़िंदगी रही तो इंशाअल्लाह हज़रत अली करमल्लाहु वजहों के बाद जंग बदर पर फतेह मक्का है। इस महीने में अल्लाह पाक ने इस उम्मत के लिए मक्के के दरवाजे खोले, तो इंशाअल्लाह ज़िंदगी रही तो ये बातें होती रहेंगी। बतौफीक इलाही अल्लाह तौफीक देता रहे, सेहत व तंदुरुस्ती और ईमान की सलामती नसीब हो। सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल हम्दुलिल्लाहि रब्बिल आलमीन। www.darsquran.com